بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پرستت ہے۔ شروتاؤں، آج کے کارکرم کے آرمبھ میں آپ سورہ فصلت کی 30ویں سے لے کر 33ویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عباس امام جمعہ۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکة ألا تخافوا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون۔ نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة، نحن أولياء من غفور رحيم۔ ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے۔ نسندیہ جن لوگوں نے کہا کہ اللہ ہمارا پالنہار ہے اور پھر اس پر دڑھتا پوروک جمے رہے، ان پر فرشتے یہ سندیش لے کر اترتے ہیں کہ ڈرو نہیں اور نہ ہی شوکا کل ہو، اور اس سورگ سے پرسن ہو جاؤ جس کا تم سے وعدہ کیا گیا ہے۔ ہم سانسارک جیون میں بھی تمہارے ساتھی تھے اور پرلے میں بھی تمہارے ساتھی ہیں، اور یہاں تمہارے لیے وہ سب کچھ ہے جس کی تمہیں اچھا ہوگی، اور یہاں تمہارے لیے وہ سب کچھ ہوگا جس کی تم مانگ کرو گے۔ یہ اتینت کشماشیل اور دیاوان ایشور کی اور سے تمہارے آتتھ کا سادھن ہے، اور اس ویکتی سے اچھی بات کس کی ہو سکتی ہے جو لوگوں کو ایشور کی اور بلائے، اچھے کرم کرے اور یہ کہے کہ نشچت روپ سے میں اس کے آگیاکاری بندوں میں سے ہوں۔
یہ تہران ہے اسلامی گڑتنت ایران کی آواز۔ آج سوموار ہے، ستمبر کی 20، سفر کی 13 اور شہریور کی 29 تاریخ۔ شوتاؤ، ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہی ہیں۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آئے گا۔ کاریکرم کے بارے میں اپنے وچاروں، سجھاؤں اور پرتکریاؤں سے ہمیں اوشیہ اوگت کرائے گا۔ پتر ویوہار کے لیے ہمارے پتے نوٹ کر لیں۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.iribi.ir، جبکہ تازہ سماچاروں سے اوگت ہونے کے لیے ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ شوتا، ہمارے آج کے کاریکرم کی روپریکھا نوٹ کر لیں۔ سب سے پہلے آپ صدا کی بھانتی دیش ودیش کے سماچار سنیں گے، اس کے پشچات راجنیتک چرچا کا دینک کاریکرم ہوگا، اور साप्ताहिक कार्यक्रम होगा उसके पश्चात विश्व दर्पण, और सभा का अंतिम और साप्ताहिक कार्यक्रम होगा जल संकट। श्रोताओ, ये तो थी हमारी आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। اور اب آپ وستار سے محمد مہدی سے سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران نے کہا ہے کہ ہر دھمکی کا منہ توڑ جواب دیا جائے گا۔ امریکی راشٹرپتی نے ایک بار پھر پرمانو سمجھوتے میں واپسی کی اچھا جتائی ہے۔ پاکستان کے پردھان منتری نے کہا ہے کہ طالبان کا سمرتھن کیا جانا چاہیے۔ امریکہ نے دھمکی دی ہے کہ ایران سے تیل آیات کے برے پریڑام سامنے آئیں گے۔ اور اب آپ وستار سے سماچار سنیے۔ ایران کے رکشا منتری نے کہا ہے کہ دیش کے سشست بل ہر پرکار کی دھمکی کا منہ توڑ جواب دینے میں سکشم ہیں۔ بریگیڈیئر جنرل محمد رضا آشتیانی نے یہ بات زانی نیتاؤں کی ارتھہین باتوں کے جواب میں کہی۔ انہوں نے کہا کہ ایران کی سشستر سینا دشمن کی ہر پرکار کی مورکھتاپورن کارروائی کا منہ توڑ جواب دے گی۔ ایران کے رکشا منتری نے سوموار کو رکشا منترالے کے ورشٹھ ادھیکاریوں کے ساتھ بیٹھک میں اوائد زانی شاسن کے کچھ نیتاؤں کی اور سے کی جانے والی ارتھہین باتوں پر اپنی پرتکریا میں کہا کہ اسلامی گڑتنتر ایران کی اور سے بارمبار یہ کہا جا چکا ہے کہ دیش کی پرتیرودھک کھمتا کیول راشٹر اور دیش کی سرکشا کے لیے ہے۔ انہوں نے کہا کہ ہم دشمن کی ہر پرکار کی دھمکی کا جواب دینے میں سکشم ہیں۔ رکشا منتری نے کہا کہ مہان ایرانی راشٹر وگت کی بھانتی پوری ہوشیاری کے ساتھ اسلامی کرانت کی رکشا کرتا رہے گا۔ ایران کے رکشا منتری کا کہنا تھا کہ اوائد زانوی شاسن ہمیشہ سے ہی ایران کے مقابلے میں پراست ہوتا رہا ہے، وشو سمدائے میں بھی اس کی کوئی حیثیت نہیں ہے، ایسے میں وہ اپنا غصہ کیول اتیاچار گرست بچوں اور مہیلاؤں پر اتارتا رہتا ہے۔ جنرل سلامی نے کہا ہے کہ نئی تکنیک حاصل کرنے میں ہم کسی کی پرتیکشا نہیں کریں گے۔ جنرل سلامی نے کہا ہے کہ ہم نے یہ سیکھ لیا ہے کہ دشمن سوئم پر حاوی ہونے کا راستہ ہمیں نہیں سکھائے گا۔ ایران کے اسلامی کرانتی سنرکشک بل سپاہی پاسداران کے کمانڈر نے کہا ہے کہ دشمن ہمیں سوئم پر حاوی ہونے کی تکنیک نہیں سکھائے گا، اس لیے سمست سمسیاؤں کا سمادھان ہمارے اندر و ہماری آستھا میں ہے، اور یہ ایک سنسکرت و آستھا ہے۔ جنرل حسین سلامی نے آج صبح سین سنسادنوں کے ایک اناورن سماروہ میں کہا کہ ایران کی اسلامی کرانتی کے اتہاس نے ہمیں یہ سکھایا ہے کہ دشمن کبھی بھی اپنے اوپر نینترن کا طریقہ ہمیں نہیں بتائے گا۔ انہوں نے کہا کہ بڑے اور کٹھن سنکٹوں سے ہم نے مولیوان واستوکتائیں سیکھی ہیں، اور ان گھٹناؤں نے ہمیں سکھا دیا ہے کہ ہر سفلتا اونچے منوبل، مضبوط سنکلپ اور مضبوط ایمان کا پرتیفل ہے۔ جنرل سلامی نے کہا کہ واستوک سنسار میں بند گلی انسانوں کے ذہنوں اور سماج میں موجود بند گلی کی اپج ہے۔ انہوں نے کہا کہ اگر ان کٹھنائیوں اور دباؤں کے سامنے ہم نے آتم سمرپن کر دیا اور یہ سوچا کہ ہم نہیں کر سکتے، تو واستو میں ہم نے دشمن کے سامنے آتم سمرپن کر دیا اور اس کی اچھاؤں پر عمل کرنے لگے۔ انہوں نے کہا کہ ہماری کرانتی کی مہان ہستیوں نے ہمارے اندر آتم وشواس کی بھاونا پیدا کر دی، اور ہم نے اپنی کرانتی کے شہیدوں سے یہ سیکھا ہے اور سمجھ گئے ہیں کہ کٹھنائیوں پر وجے حاصل کی جا سکتی ہے۔ یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ امریکہ کے راشٹرپتی جو بائیڈن نے ایک بار پھر دعویٰ کیا ہے کہ وہ پرمانو سمجھوتے میں واپس آنا چاہتے ہیں۔ سماچار ایجنسی ایرنا کی رپورٹ کے انوسار وینا میں پرمانو ارجا کی انتراشٹری ایجنسی کی مہا سبھا میں جو بائیڈن کا لکھت سندیش پڑھا گیا۔ اس سندیش میں بائیڈن نے کہا ہے کہ ہم سمست دیشوں کا آہوان کرتے ہیں کہ وہ پرمانو ہتھیاروں کے اپسار کے سمبندھ میں پروٹوکول کو سویکار کریں۔ امریکہ کے راشٹرپتی جو بائیڈن دوارا ایران کے ساتھ ہونے والے پرمانو سمجھوتے میں واپس آنے کی اچھا اس وقت جتائی جا رہی ہے جب بائیڈن کو ستا سنبھالے ہوئے لگ بھگ 9 مہینے کا سمے ہو رہا ہے، اور انہوں نے ویوہارک روپ سے ایسا کوئی قدم نہیں اٹھایا جس سے پتہ چلے کہ وہ واستو میں پرمانو سمجھوتے میں واپسی کے پرتی گمبھیر ہیں۔ یہی نہیں، امریکہ کے ورتمان راشٹرپتی نے نہ کیول ایران کے ورودھ ٹرمپ دوارا لگائے گئے پرتبندھوں کو سماپت نہیں کیا ہے بلکہ تہران کے ورودھ نئے پرتبندھ بھی لگا دیے ہیں۔ پاکستان کے پردھان منتری نے کہا ہے کہ وشو سمودائے کو طالبان کا سمرتھن کرنا چاہیے۔ عمران خان نے کہا ہے کہ شانتی استھاپت کرنے اور ویاپک سرکار کے گٹھن ہیتو وشو سمودائے کو طالبان کا سمرتھن کرنا چاہیے۔ انہوں نے کہا کہ طالبان ایک واستوکتا ہے اور ان کے ساتھ لین دین ضروری ہے۔ رشا ٹوڈے سے بات کرتے ہوئے انہوں نے کہا کہ پاکستان افغانستان کے سمست پڑوسی دیشوں سے طالبان کو مانیتا دینے کے سمبندھ میں بات چیت و پریاس کر رہا ہے۔ انہوں نے طالبان کی انترم سرکار کی اور سنکیت کیا اور ویاپک سرکار کے گٹھن ہیتو اس گٹ کا آہوان کیا ہے، کیونکہ یہ افغانستان میں دیرگاوادی تک شانتی و سرکشا استھاپت کرنے کی کنجی ہے۔ پاکستان کے پردھان منتری نے اسی پرکار دعویٰ کیا کہ طالبان کے اندر بھی یہ وچار پایا جاتا ہے کہ ویاپک سرکار میں سمست الپ سنکھیکوں کو بھی شامل ہونا چاہیے۔ عمران خان نے کہا کہ طالبان کو ویاپک سرکار کے گٹھن ہیتو پروتساہت کرنے کے علاوہ وشو سمودائے کے پاس کوئی انیہ وکلپ نہیں ہے، اور وشو سمودائے کو چاہیے کہ وہ ویاپک سرکار کے گٹھن ہیتو طالبان کو پروتساہت کرے تاکہ وہ افغانستان میں شانتی و سرکشا کا کارن بنے۔ عمران خان نے شنگھائی شکھر سمیلن میں بھی طالبان کا آہوان کیا تھا کہ جو وچن اس نے دیا ہے اس پر عمل کرے، وشیش کر ویاپک سرکار کے گٹھن کے سمبندھ میں جس میں سمست جاتیوں و سمودائے کے پرتندھی شامل ہوں۔ انہوں نے افغان جنتا کے ادھیکاروں کا سمان کیے جانے پر بل دیتے ہوئے کہا کہ اس بات سے آشوست ہونا چاہیے کہ افغانستان آتنکوادیوں کی شرن استھلی نہیں بنے گا۔ یہ سماچار آپ ریڈیو تہران سے سنائے ہیں۔ افغانستان میں امریکی ڈرون آکرمن میں جو عام ناگرک مارے گئے تھے ان کے پریجنوں نے امریکہ کی اور سے مانگی گئی معافی کو پریاپت نہیں بتایا۔ ان کا کہنا ہے کہ عام لوگوں کی ہتیا کرنے کے بعد صرف سوری کرنے سے کام نہیں چلے گا۔ اسکائی نیوز کے انوسار امریکہ کے ڈرون حملے میں کابل میں مارے جانے والے افغانیوں کے پریجنوں نے اپنے رشتہ داروں کی موت پر امریکہ کی اور سے معافی مانگنے کو پریاپت نہیں بتایا۔ ज्ञात रहे कि अगस्त के अंत में अमेरिकी ड्रोन ने काबुल हवाई अड्डे के निकट एक वाहन पर रॉकेट से हमला किया था। अमेरिकियों का कहना था कि उस वाहन पर दाएश के वे आतंकवादी सवार थे जिन्होंने काबुल हवाई अड्डे पर आतंकवादी हमला किया था। इस अमेरिकी हमले में 12 आम नागरिक मारे गए थे जिनमें 6 अफगानी बच्चे थे। आतंकवादी संगठन दाइश ने एक बयान जारी करके अफगानिस्तान में शनिवार और रविवार को किए गए धमाकों की जिम्मेदारी स्वीकार की है। आतंकवादी संगठन दाइश की ओर से जारी बयान में कहा गया है कि शनिवार और रविवार को किए गए विस्फोटों में तालिबान के कम से कम 35 सदस्य मारे या फिर घायल हो गए। तालिबान के एक प्रवक्ता बिलाल करीमी ने रविवार को बताया था कि जलालाबाद में तालिबान के वाहनों को निशाना बनाकर हमला किया गया था। अमेरिका ने धमकी दी है कि अगर ईरान से तेल आयात किया गया तो ये लेबनानियों के लिए अच्छा नहीं होगा बल्कि इससे बहुत बुरे परिणाम सामने आएंगे। अमेरिकी विदेश मंत्रालय ने कहा है कि लेबनान के लिए ईरान से तेल का आयात लेबनान के हित में नहीं है और इससे उसे खतरा हो सकता है। अमेरिकी विदेश मंत्रालय की एक प्रवक्ता ने बताया है कि हम लेबनान की सहायता के लिए तैयार हैं लेकिन इसके लिए लेबनान की सरकार की ओर से भी मांग की जानी चाहिए। उनका कहना था कि ईरान से तेल का आयात और हिजबुल्लाह की दिन प्रतिदिन बढ़ती गतिविधियों के कारण लेबनान खतरे में पड़ जाएगा। अमेरिकी विदेश मंत्रालय की प्रवक्ता के अनुसार अमेरिकी प्रतिबंधों के माध्यम से उन देशों को लक्ष्य बनाया जाता है जो प्रतिबंध झेल रहे ईरान जैसे देशों से गैर कानूनी व्यापार करते हैं। सऊदी अरब की जेलों में बंद 41 लोगों को किसी भी समय फांसी का सामना करना पड़ सकता है। सऊदी लीग्स वेबसाइट के अनुसार मानवाधिकार संगठनों ने रविवार को बताया है कि सन 2021 के आरंभ से सऊदी अरब में 50 लोगों को मौत की सजा दी जा चुकी है। मानवाधिकार संगठनों के अनुसार पुष्ट रिपोर्टों के आधार पर कहा जा सकता है कि सऊदी अरब की जेलों में 41 ऐसे लोग हैं जिनको कभी भी फांसी के तख्ते पर लटकाया जा सकता है। अमेरिका ब्रिटेन तथा ऑस्ट्रेलिया के बीच होने वाले त्रिपक्षीय परमाणु समझौते की निंदा करते हुए उत्तर कोरिया ने इसे बहुत ही खतरनाक बताया है। यूनहाप समाचार एजेंसी के अनुसार उत्तर कोरिया ने सोमवार को कहा कि बुधवार को अमेरिका ब्रिटेन तथा ऑस्ट्रेलिया के बीच जो समझौता हुआ है जहां वो खतरनाक है वहीं पर इससे हथियारों की प्रतिस्पर्धा भी बढ़ेगी। प्योंगयांग का कहना है कि बहुत ही निकट से इस घटनाक्रम पर नजर रखे हुए ताकि आवश्यकता पड़ने पर वो उचित कार्रवाई कर सके। इससे पहले चीन इंडोनेशिया और रूस ने भी अमेरिका ब्रिटेन तथा ऑस्ट्रेलिया के बीच होने वाले समझौते पर चिंता जताते हुए कहा था कि ये समझौता क्षेत्र के सुरक्षा संतुलन को बिगाड़ सकता है। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
राजनीतिक चर्चा।
श्रोताओं, कार्यक्रम राजनीतिक चर्चा में आज हम बात करेंगे भारत के पंजाब राज्य में राजनीतिक घटनाक्रम की, जहां नए मुख्यमंत्री ने पद और गोपनीयता की शपथ ली है।
मैं चरणजीत सिंह चन्नी ईश्वर दी सहु चुकदा हां कि मैं जो कोई मामला पंजाब राज दे मुख्यमंत्री वजो।
कार्यक्रम राजनीतिक चर्चा में हम गजा पट्टी के एक अस्पताल के हालात से आपको अवगत करवाएंगे जहां कैंसर के मरीजों का इलाज होता है। دلی کے چاندنی چوک کی بھی ایک رپورٹ ہم آپ کو سنوائیں گے جہاں سوندریہ کرن کا کاریہ ہو رہا ہے.
بہت اچھا لگ رہا ہے.
تو چرچا کے وشے یہی ہیں, آرمبھ کرتے ہیں بھارت کے پنجاب راجیہ کے راجنیتک گھٹنا کرم سے. بھارت کے پنجاب راجیہ میں ستاداری کانگریس پارٹی کے بھیتر سے کئی دنوں سے آ رہی انتر کلہ کی خبروں کے بیچ اب آخرکار اس راجیہ میں پارٹی کی اور سے نئے مکھیہ منتری نے پد اور گوپنیتا کی شپتھ لی ہے. بیورے کے ساتھ ہمارے سنواددتا شمشاد کاظمی.
پنجاب میں جہاں کانگریس ستا میں ہے, کیپٹن امریندر سنگھ کے مکھیہ منتری پد سے تیاگ پتر دینے کے بعد آج چرنجیت سنگھ چنی راجیہ کے نئے مکھیہ منتری بنے ہیں, جنہیں پنجاب کے راجیہپال بنواری لال پروہت نے پد ایوم گوپنیتا کی شپتھ دلائی. چرنجیت سنگھ چنی کو کل پارٹی ودھائک دل کا نیا نیتا چنا گیا تھا. چنی ایک دلت سکھ نیتا ہیں اور لگاتار 3 بار ودھائک رہے ہیں. 49 ورشیہ چرنجیت سنگھ چنی پنجاب کے پہلے دلت مکھیہ منتری ہیں. اپنے پہلے سنواددتا سمیلن میں چنی نے کہا کہ وہ امریندر سنگھ کے بچے ہوئے کاموں کو پورا کریں گے اور کسانوں کے پانی اور بجلی بل معاف کیے جائیں گے. انہوں نے کہا کہ یہ کسانوں کی سرکار ہے اور کسانوں پر کوئی آنچ نہیں آنے دی جائے گی.
میں چرنجیت سنگھ چنی ایشور دی سہ چکتا ہاں کہ میں جو کوئی معاملہ پنجاب راج دے مکھ منتری وجوں میرے وچار ادھین لیا جاوے گا جہاں مینوں گیات ہوئے گا.
بتایا جاتا ہے کہ چنی کو مکھیہ منتری بنا کر کانگریس جو سرکار ویرودھی لہر کا سامنا کر رہی ہے, اگلے ورش مارچ میں ہونے والے ودھان سبھا چناؤں سے پہلے 32% دلت متداتاؤں کو لبھانے کا پریاس کر رہی ہے. چنی پرکاش سنگھ بادل کے نیترتو والی اکالی دل بھاجپا گٹھ بندھن سرکار کے دوران پنجاب ودھان سبھا میں وپکش کے نیتا بھی رہ چکے ہیں. آج کے اس شپتھ گرہن سماروہ میں, جس میں کانگریس کے پورو ادھیکش راہل گاندھی نے بھی حصہ لیا تھا, سکھجندر سنگھ رندھاوا اور او پی سونی کو اپ مکھیہ منتری کے پد کی شپتھ دلائی گئی ہے. کانگریس نے راجیہ سرکار میں بدلاؤ کر کے پارٹی کی کافی دنوں سے چلی آ رہی انتر کلہ کو دور کرنے کا پریاس کیا ہے, جو کیپٹن امریندر سنگھ اور پارٹی کے راجیہ ادھیکش نوجوت سنگھ سدھو کے بیچ مت بھید سے اتپن ہوئی تھی. کیپٹن امریندر سنگھ شپتھ گرہن سماروہ میں نہیں آئے جبکہ راجیہ کے کانگریس ادھیکش سدھو اپستھت تھے. چنی اور سدھو جیسے کانگریسی نیتاؤں کا دعویٰ تھا کہ امریندر سنگھ کے نیترتو میں سرکار لوگوں کی آکانکشاؤں اور ورش 2017 کے ودھان سبھا چناؤں کے وعدوں کو پورا کرنے میں وفل رہی ہے. اسی بیچ بہوجن سماج پارٹی پرمکھ مایاوتی نے کانگریس پر نشانہ سادھتے ہوئے کہا کہ مکھیہ منتری بنانا چناوی ہتھکنڈا ہے. انہوں نے کہا کہ کانگریس کو دلتوں پر بھروسہ نہیں ہے. مایاوتی نے کہا کہ آگامی پنجاب چناؤ غیر دلت کے نیترتو میں لڑا جائے گا, اتا اس سے صاف ظاہر ہوتا ہے کہ کانگریس کو اب تک دلتوں پر بھروسہ نہیں ہے. اکالی دل اور بھاجپا کی بھی پرتکریائیں سامنے آئی ہیں. شمشاد کاظمی, ریڈیو تہران, دلی.
فلسطین کے علاقے غزہ پٹی میں ایک کینسر کے اسپتال کے حالات بے حد دینیے ہیں. اسپتال میں لوگوں کو صحیح اپچار نہیں مل پا رہا ہے اور اپچار کے لیے فلسطین سے باہر جانے کی انومتی نہیں ہے. غزہ سے ابراہیم احمد کی رپورٹ پیش کر رہے ہیں قائم رضوی.
يعيش مرضى السرطان في قطاع غزة.
زائونی شاسن ہر طریقے سے فلسطینیوں کی ہتیا کرنا چاہتا ہے۔ یہ غزہ کا کینسر اسپتال ہے، اس میں بھرتی لوگ یا تو اسرائیل دوارا پرتبندھت ہتھیاروں کے پریوگ کی وجہ سے کینسر سے گرست ہو گئے ہیں یا اپچار کے لیے انہیں غزہ سے باہر جانے کی اجازت نہیں ہے۔ اس کا مطلب موت کو نشچت روپ سے دعوت دینا ہے۔ اس کا ورودھ کرتے ہوئے کینسر کے مریضوں نے دنیا تک اپنی آواز پہنچانے کی کوشش کی ہے۔ شاید اسرائیلی شاسن اپنے اس اتیاچار پورن قدم سے پیچھے ہٹنے پر مجبور ہو جائے۔
حال انسانی اطفال،
ایک مریض بچے کی ماں کا کہنا ہے کہ یہ بچے ہیں، ان نردوش بچوں کا گناہ کیا ہے، ان کا اپچار کیوں نہیں ہونا چاہیے؟ دنیا کے بچے کھیلتے کودتے ہیں اور اپچار کے لیے دوسرے دیشوں میں جاتے ہیں، لیکن فلسطینی بچے ان سے ونچت ہیں۔ یہ میرا بیٹا ہے جو اس سمے اسپتال میں بھرتی ہے۔ ایک مریض مہیلا کا کہنا ہے کہ میرے اپچار کا ایک حصہ تو یہاں ہے لیکن دوسرے حصے یہاں موجود نہیں ہیں۔ وہ علاج فلسطین سے باہر ہوگا، جس کے لیے مجھے باہر جانا ہوگا تاکہ اپنی بیماری کا علاج کرا سکوں۔ میرے پاس صرف 3 دن بچے ہیں ودیش جانے اور لوٹنے کے لیے۔
مدیر مستشفی عبدالعزیز،
غزہ کے رنتیسی ہاسپٹل کے جو کینسر کا وشیش اسپتال ہے، پربندھک کا کہنا ہے کہ ہر مہینے بڑی سنکھیا میں بیمار اس اسپتال میں آتے ہیں، جبکہ اسپتال ان کی ساری ضرورتوں کو پورا کرنے کی شمتا نہیں رکھتا۔ یہ اسپتال غزہ کے سواستھ منترالے کا ہے۔ غزہ کے ڈاکٹروں اور اسپتالوں کو اسرائیل کے پاشوک پریویشن کا سامنا ہے، جس کی وجہ سے چیزیں مہیا نہیں ہو پاتی ہیں، کیونکہ دباؤ کی وجہ سے چیزیں اپلبدھ نہیں ہو پا رہی ہیں۔
لاحظنا صعود اعداد،
ایک ڈاکٹر کا کہنا ہے کہ کینسر کی وجہ سے مرنے والے مریضوں کے آنکڑے دیکھنے سے یہ پتا چلتا ہے کہ ان لوگوں کو اپچار کے لیے ودیش جانے کی اجازت نہیں ہے۔ ہمارے پاس ہر مہینے لگ بھگ 150 کینسر کے نئے مریض آتے ہیں۔ اس طرح سے ہر سال 1800 کینسر کے مریض اسپتالوں میں آتے ہیں۔
لا تقتصر جرائم القتل،
اسرائیل کے اپرادھ کیول گولیوں اور توپ تک ہی سیمت نہیں ہیں، بلکہ اس نیتی کی وجہ سے بہت سے مریض موت کی نیند سو جاتے ہیں۔ یہ مریض وشو سمودائے کے ارتھپورن مون کے سامنے زندگی کی بازی ہار رہے ہیں۔ غزہ سے IRIB کے لیے ابراہیم احمد کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کارکرم راجنیتک چرچا۔
بھارت میں راجدھانی دلی کے چاندنی چوک علاقے کے سوندری کرن کے لیے سرکار نے کچھ قدم اٹھائے ہیں۔ یہ بے حد مہتوپورن علاقہ ہے جس کا ایک لمبا اتہاس ہے۔ حسن عبد الملکی کی رپورٹ پیش کر رہے ہیں سید میسم۔
حال ہی میں دلی کے مکھیہ منتری اروند کیجریوال نے دلی کے ایتیہاسک بازار چاندنی چوک کے سونجے کرن اور وکاس کاریوں کا ادگھاٹن کیا۔ اس بازار کا نرمان مغل بادشاہ شاہ جہاں کے آدیش انوسار 17ویں صدی میں کیا گیا تھا، جسے بادشاہ نے اپنی بیٹی جہاں آرا کو اپہار سوروپ دیا تھا۔ یہ بازار دلی کے سب سے بھیڑ بھاڑ والے علاقوں میں سے ایک ہے۔ بڑی سنکھیا میں لوگ ہر روز یہاں خریداری کرنے آتے ہیں۔
پہلے یہاں پہ کافی بھیڑ بھاڑ رہتی،
پہلے یہاں کافی بھیڑ رہتی تھی، اب بھیڑ کافی کم ہو گئی ہے۔ یہاں دن میں ٹریفک پر پابندی ہے اور لوگ پیدل ہی چلتے ہیں۔ بہت اچھا ہو گیا ہے،
بہت اچھا لگ رہا ہے۔
بازار کا پنرنرمان اچھی یوجنا ہے، اب سب برابر ہیں، کوئی سوار اور کوئی پیدل نہیں ہے۔ حالانکہ بڑی عمر کے لوگوں کے لیے رکشے کی سویدھا ہے، جو ایک اچھی بات ہے۔ اس بازار میں 27,000 دکانیں ہیں، جن میں سے 10,000 دکانیں کپڑوں کی ہیں۔
بہت اچھا لگ رہا ہے۔
ویاپاریوں کو اپنا سامان لانے لے جانے میں تھوڑی دقت ہوگی، لیکن اب یہاں کافی صاف صفائی ہے۔ اس بازار میں جہاں دکانیں ہیں وہیں مسلمانوں کے لیے مسجد، ہندوؤں اور جینوں کے لیے مندر، سکھوں کے لیے گرودوارا اور عیسائیوں کے لیے چرچ کی ویوستھا ہے۔ اس بازار کو 4 شتابدیاں پہلے تیار کیا گیا تھا۔ ابھی بھی بھارت کی راجدھانی دلی کی ارتھ ویوستھا کی دھڑکن وہ بازار ہیں جنہیں مغل شاسکوں نے بنوایا تھا. حسن عبد الملکی, آئی آر آئی بی, نئی دلی.
اور اسی کے ساتھ راجنیتک چرچا کا کاریکرم سماپت ہوتا ہے. یہ ریڈیو تہران کی ہندی سیوا ہے. شروتاؤ, اب پرستت ہے ساپتاہک کاریکرم وشو درپن, جس کے بعد آپ سنیں گے سبھا کا انتم کاریکرم جل سنکٹ.
विश्व दर्पण.
दोस्तों, विश्व दर्पण लेकर आपकी सेवा में उपस्थित हैं अख्तर रिजवी का सलाम स्वीकार कीजिए. आज हम शंघाई सहयोग संगठन में ईरान की सदस्यता के विषय पर चर्चा करेंगे. ईरान शंघाई सहयोग संगठन का आधिकारिक सदस्य बन गया है और सदस्य देशों ने ईरान को संगठन का आधिकारिक सदस्य बनाने के दस्तावेजों और कागजों पर हस्ताक्षर कर दिए हैं. ताजिकिस्तान की राजधानी दुशंबे में शुक्रवार को होने वाले शिखर सम्मेलन में शंघाई सहयोग संगठन के 12 सदस्य देशों ने सीधे या ऑनलाइन भाग लिया और ईरान को स्थायी सदस्य बनाए जाने के पक्ष में वोट दिए. इस्लामी गणतंत्र ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने शंघाई सहयोग संगठन के शिखर सम्मेलन को संबोधित करते हुए ईरान की स्थायी सदस्यता का समर्थन करने पर सारे सदस्य देशों का शुक्रिया अदा किया. ईरान के राष्ट्रपति ने सभ्यता के संबंधों को विस्तृत करने के लिए सभ्यता से संपन्न देशों के बीच सहयोग का आधार करार देते हुए कहा कि एशिया ज्ञान और अध्यात्म जैसे बड़े खजाने का मालिक है और मानवीय सभ्यता का पालना समझा जाता है. राष्ट्रपति ने कहा कि प्राचीन सभ्यता के दिल ईरान, चीन, भारत और ताजिकिस्तान जैसे देशों में आज भी धड़क रहे हैं. राष्ट्रपति रईसी ने अफगानिस्तान के मुद्दे की ओर संकेत करते हुए कहा कि अफगानिस्तान का मुद्दा जटिल लेकिन जाना पहचाना है और हल योग्य है.
همکاران عزیز, مسئله افغانستان پیچیده اما شناخته شده است و راه حل ها قامز اما در دسترس هستند.
इस बार शंघाई सहयोग संगठन का शिखर सम्मेलन ऐसे समय में हुआ कि जब क्षेत्र काफी परिवर्तनों से गुजर रहा है. विशेषकर अफगानिस्तान में एक बहुत बड़ा परिवर्तन हुआ है जिसका प्रभाव क्षेत्र पर पड़ा है और आगे भी पड़ेगा. आजकल अंतर्राष्ट्रीय स्तर पर एक चर्चा चल रही है कि यूनिपोलर, बाइपोलर और मल्टीपोलर की. आपकी नजर में शंघाई सहयोग संगठन या इस प्रकार के अन्य क्षेत्रीय संगठन क्या ये यूनिपोलर सिस्टम के खिलाफ कोई व्यवहारिक कार्रवाई कर सकते हैं? विचार सुनिए पाकिस्तान की प्रसिद्ध टीकाकार फौजिया शाहिद के.
19-20 वर्ष पहले एक आर्टिकल लिखा था और उसमें मैंने ये फर्स्ट टाइम ये एक इस बात किया था कि आने वाले वक्त में मुझे इस खिते में एक बहुत बड़ा इत्तेहाद दिखाई देता है. उस वक्त मैंने ये बात की थी कि मुझे रूस, चीन और ईरान जो है, और उसमें पाकिस्तान, भारत की भी बात की थी, लेकिन ये है कि ज्यादा जो है वो बड़े मैंने बात की थी कि रूस, चीन, ईरान मुझे एक प्लेटफॉर्म पे नजर आते हैं. शंघाई कॉन्फ्रेंस की जब मैं बात करती हूँ, मैं तो खैर इसकी शुरू से बहुत मुद्दाओं में से हूँ क्योंकि उसके जो मकासद हैं उसके मकासद में बुनियादी तौर पे इक्तसादी तरक्की और बाहमी एतमाद को फरोग देने की बात की गई है और एक दूसरे के खिलाफ जो तमाम ममालिक हैं ان کے خلاف طاقت کا استعمال نہ کرنے کی بات کی گئی ہے.
शंघाई सहयोग संगठन में ईरान का शामिल होना इस लिहाज से भी महत्वपूर्ण है कि ईरान अपनी अद्वितीय भौगोलिक स्थिति की वजह से एशिया की अहम जियोपॉलिटिकल श्रेणी में मौजूद है. ईरान एक और मध्य पूर्व के देशों में शामिल है, फारस की खाड़ी का एक महत्वपूर्ण तटवर्ती देश है और कैस्पियन सी के तटों पर मौजूद है. दूसरी ओर मध्य एशियाई देशों से मिला हुआ है और दक्षिणी एशियाई देशों का हिस्सा भी समझा जाता है. इस अद्वितीय भौगोलिक स्थिति की वजह से ईरान एक तरफ पूरब और पश्चिम और दूसरी तरफ उत्तर और दक्षिण के बीच एक संपर्क चौराहे की हैसियत रखता है. भारत के प्रसिद्ध टीकाकार मोहम्मद अहमद काजमी का कहना है कि शंघाई सहयोग संगठन क्षेत्र में महत्वपूर्ण भूमिका अदा कर सकता है.
देखिए, शंघाई ताउन तंजीम पिछले कुछ बरसों में निस्बतन काफी एक्टिव नजर आ रही है اور اس وقت افغانستان میں سبھی کا فوکس اس بات پر ہے کہ طالبان نے جو حکومت کا اعلان کیا ہے، جو اب تک اشارے دیے ہیں، وہ دنیا کے مختلف ملکوں کی یعنی جو ان کی امیدیں تھیں اس کے بالکل برخلاف ہے. ابھی سبھی لوگ اس بات کے لیے تاکید کر رہے ہیں طالبان سے کہ وہ انکلوزیو حکومت یعنی سبھی طبقات کی نمائندگی اس میں رکھے، جو ابھی تک وہ نہیں دی ہے انہوں نے، اور صرف بیانات دیے ہیں، اس پر بھروسہ نہیں کیا گیا. دوسری بات جو سیاسی ان فیصلوں سے متعلق بھی ہے اور اس کے ساتھ ساتھ کافی اہم ہے، وہ افغانستان کی جو مالی حالت خراب ہے، جو نقد پیسے کی کمی ہے جس کی وجہ سے افغانستان میں موجود لوگ مسلسل پریشان ہیں، وہ اس کو امداد کی شکل میں اور جو غیر ملکوں میں افغانستان کا پیسہ سیز کر لیا گیا ہے اس کو پھر سے آزاد کرا کے اور اس ملک کی ترقی میں اسے استعمال کرنے کے لیے راستہ بنانے کی بات ہے. لیکن ابھی شنگھائی تعاون آرگنائزیشن کتنا کام کر پائے گی، ابھی بہت زیادہ کلیئرٹی نہیں ہے، کیونکہ کابل سے کلیئرٹی نہیں ہے. کابل کی طرف سے، طالبان کی طرف سے ابھی کوئی بات صاف نہیں کہی جا رہی ہے، اس لیے بہت ہی غیر یقینی صورتحال ہے.
जब शंघाई सहयोग संगठन का गठन हुआ था तब इसको लेकर बहुत अधिक चिंताएं व्यक्त की जा रही थी क्षेत्रीय देशों, विशेषकर रूस और चीन में, क्योंकि नेटो इन देशों की ओर अपने कदम बढ़ा रहा था. इसी हालत में इस संगठन का गठन हुआ और उसने केवल आर्थिक मुद्दों पर ही नहीं बल्कि सुरक्षा के विषयों पर भी बहुत अधिक ध्यान दिया. लेकिन इस बार के शिखर सम्मेलन में क्षेत्र की स्थिति पर सबका ध्यान रहा. इस बार की बैठक कि क्या खास वजह थी, विचार सुनिए तेहरान में मौजूद टीकाकार जाफर रजी के.
देखिए, ये जो इजलास हुआ है ताजिक कैपिटल में दुशंबे में, इससे की सिग्निफिकेंस और अहमियत जो है वो पहले से कहीं ज्यादा है. जो शंघाई कोऑपरेशन काउंसिल है वो बेसिकली उसका जो रीजनल रोल है वो अब बहुत जो है वो प्रोमिनेंट रोल जो है वो नजर आ रहा है. वो एक सिक्योरिटी ऑर्गेनाइजेशन के तौर पर भी उभर रही है. उसके साथ जो इकोनॉमिक इंटरेस्ट है कि जो वेस्ट के मुकाबले में जो है रीजनल कंट्री कैसे अपनी सिक्योरिटी इकोनॉमी और जो रीजनल मसाइल है, एक्चुअली इस बात पे ज्यादा जोर दिया जा रहा है कि जो रीजनल मसाइल है वो रीजनल कंट्रीज के थ्रू जहां भी पॉलिटिकल टर्माइल है जैसे अफगानिस्तान है तो वो रीजनल कंट्रीज के थ्रू सेटल डाउन होने चाहिए. क्योंकि जो अफगानिस्तान में 20 साल के बाद یو ایس کی اکیوپیشن کے بعد جو کہ آپ دیکھ رہے ہیں, تو اس میں جو ہے جو ریجنل رول ہے یا جو علاقائی ممالک یا خطے کے ممالک ہے وہ جو ہے ایک تو یہ ہے کہ جو ریجنل ایشو ہے ان کو سیٹل کر سکتے ہیں, دوسرا یہ ہے کہ اکنامک اور کوآپریشن کو بڑھا سکتے ہیں.
دنیا میں تیل اور گیس کے ویاپک بھنڈاروں, ویاپک شرم بل اور وستھت پیمانے پر آرتھک گنجائشوں کے درشٹیگت ایران اس ریجن میں ادویتیہ جیو آرتھک استھتی کا بھی مالک ہے. ایشیائی دیشوں میں سمنوے پیدا کرنے کے ادیش سے بننے والی شنگھائی سہیوگ سنگٹھن کی یہ زنجیر بے شک ایران کے بنا پوری نہیں تھی, کیونکہ اس سنگٹھن کے سدسیہ دیشوں کے لیے تہران کے ساتھ سمبندھ بہت ہی زیادہ رننیتک سمبندھ مہتوپورن ہیں. اس بار کے شنگھائی شکھر سمیلن میں افغانستان کا وشے حاوی رہا. جب طالبان کی بات آتی ہے تو ہم دیکھتے ہیں کہ طالبان کے بارے میں امریکہ اور پشچمی دیشوں کا رویہ کافی سخت ہے. اس کے مقابلے میں روس اور چین ہیں جن کے بارے میں کہا جا رہا ہے کہ پشچم کے مقابلے میں طالبان کے سمبندھ میں ان کا رویہ کچھ نرم ہے. لیکن ہم اس بار شنگھائی سہیوگ سنگٹھن کے شکھر سمیلن میں ایک پریویکشک سدسیہ کے روپ میں افغانستان کی اپستھتی نہیں دیکھتے. کیا یہ طالبان کی وجہ سے ہے؟ پاکستانی ٹیکہ کار فوزیہ شاہد کا کہنا ہے کہ شنگھائی سہیوگ سنگٹھن افغانستان کے بارے میں سنیکت درشٹیکوڑ اپنا سکتا ہے.
دیکھیے, ایک تو ہم یہ دیکھتے ہیں کہ 40 سال سے زیادہ جو ہے وہ افغانستان میں ایسے حالات رہے ہیں کہ وہاں کے عوام بہت بری طرح متاثر ہو چکے ہیں. اس وقت اگر آپ یہ دیکھیں تو افغانستان کی جو صورت حال ہے اس میں جو بنیادی ضروریات ہیں اس کی کمی کا خطرہ پایا جا رہا ہے, اور اس میں سب سے زیادہ جو افسوسناک صورتحال ہے وہ آنے والے وقت میں بچوں کے ساتھ جو مشکلات پیش آنے والی ہیں وہ اس کا اعادہ بھی جو ہے وہ کیا جا رہا ہے. میں نے یہ شنگھائی کانفرنس کے حوالے سے جو سربراہ کیا ہے, مثلاً چائنا کے پریزیڈنٹ کی جو گفتگو تھی اس میں ہیومینٹیرین گراؤنڈ پہ یہ کہا جا رہا ہے کہ افغانستان کی اس طرح مدد کی جائے کہ وہ اپنے مسائل سے نبٹ سکے, اور وہ مدد جو ہے وہ ظاہر ہے کہ مالی صورت میں, اس کے اقتصادی صورت میں جو ہے وہ کرنے کی بات کی جا رہی ہے. اسی طرح دیگر رہنماؤں کی بھی بات کریں تو ان کا بھی جو سب سے زیادہ انفیسس یہ تھا کہ وہاں کے جو متحرک فریق ہیں یا جو بھی قوتیں ہیں ان کو ایک اسٹرانگ لائے عمل بنانا پڑے گا, ان کو ظاہر ہے کہ وہاں امن کے حوالے سے ان کو کوششیں کرنی پڑیں گی. اور یہ کوئی دوسری اس میں رائے نہیں ہے کہ افغانستان میں امن ہوگا تو علاقے کے دیگر ممالک جو ہیں اس سے بہتر طور پہ اس کے اثرات پڑیں گے.
ملا کر اگر کہا جائے کہ شنگھائی سہیوگ سنگٹھن کی استھاپنا کا مقصد ایشیا میں امریکہ کے ورچسو کا مقابلہ کرنا بھی ہے, تو اس پریدھی میں ایران کی سدسیتا بہت ہی زیادہ لابھدائک اور پربھاوی ہوگی, کیونکہ ایران پچھلے 40 سال سے امریکی ورچسو کا ڈٹ کر مقابلہ کر رہا ہے. نسندے سنیکت راشٹر سنگھ کی سرکشا پریشد کے 2 استھائی سدسیہ کے روپ میں چین اور روس 2 اہم اور دنیا میں پربھاؤ رکھنے والی شکتیاں ہیں اور انتراشٹری استر پر بہوپکشی واد کی اور قدم بڑھا رہی ہیں. اسی لیے شنگھائی سہیوگ سنگٹھن میں ایران کا شامل ہونا شیتری اور انتراشٹری استر پر اس سنگٹھن کی پربھاوی اور اپیوگی اپستھتی کو سنشچت بنانے اور 21ویں صدی کی چنوتیوں سے مقابلے کے لیے بھی سہایک ثابت ہو سکتی ہے. جیسا کہ ایران کے راشٹرپتی ڈاکٹر ابراہیم رئیسی نے کہا کہ 21ویں صدی کے چیلنجوں سے نپٹنے کے لیے پرسپر وشواس, سنیکت ہتوں, برابری, نرنتر پرامرش اور سنیکت سبھیتا کے مولیوں کا وستار ایک ضرورت ہے. دوستوں, کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے, ہمیں انومتی دیں.
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔
جل سنکٹ۔
दोस्तों, कार्यक्रम श्रृंखला जल संकट की करनी कड़ी के साथ आपकी सेवा में उपस्थित हैं स्वाति और सैयद मैसाम का सलाम स्वीकार करें।
हजारों साल पहले ईरानियों ने भूमिगत जल के प्रयोग के तरीके का आविष्कार किया था। इसे फारसी भाषा में कनात कहा जाता है। अपने काल में विश्व में ये आदित्य शैली थी। इस शैली के माध्यम से अपने दृष्टिगत भूमिगत पानी को इकट्ठा करके उसका प्रयोग अपनी इच्छा के अनुसार किया जा सकता है।
भूमिगत जल संसार में पाए जाने वाले मीठे पानी का लगभग 2/3% है। अगर ध्रुव पर पाए जाने वाले बर्फ के पहाड़ों और प्राकृतिक हमखंडों को दृष्टिगत न रखा जाए तो फिर पीने योग्य पानी में भूमिगत जल का योगदान लगभग 95% होगा। नदियां, दलदल और अन्य जल स्रोत लगभग 3.5% है, जबकि जमीन की नमी केवल 1.5% बताई जाती है। भूमिगत जल का प्रयोग सामान्यतः घरेलू प्रयोग और कृषि के लिए किया जाता है।
सतह पर पाए जाने वाले पानी की तुलना में भूमिगत जल स्रोतों के कुछ लाभ भी हैं। गुणवत्ता के हिसाब से ये उत्तम होता है। सीधे तौर पर प्रदूषण से ये सुरक्षित रहता है। पूरी दुनिया में भूमिगत जल का विस्तृत तौर पर प्रयोग किया जाता है। शुष्क और अर्धशुष्क क्षेत्रों में भूमिगत जल का प्रयोग सामान्यतः कृषि के लिए किया जाता है। उदाहरण स्वरूप लीबिया या ट्यूनिशिया जैसे शुष्क और अर्धशुष्क देशों में सभी कामों के लिए भूमिगत जल का प्रयोग किया जाता है। वे क्षेत्र जो शुष्क होते हैं वहां पर लोग पानी के प्रयोग के लिए भूमिगत जल स्रोतों पर भी भरोसा करते हैं। हालांकि वर्षों में पता चला है कि बहुत से कुएं जलचरों के लिए हानिकारक होते हैं। इसके अतिरिक्त जमीन के नीचे से पानी निकालने के लिए प्रयोग होने वाली ऊर्जा को कुछ मौसमों में हासिल नहीं किया जा सकता।
इन सभी समस्याओं के बावजूद 5000 वर्षों पहले ईरानियों ने भूमिगत जल की एक आधुनिक शैली का आविष्कार किया, जिसे कनात या कारिस का नाम दिया गया। कनात वास्तव में भूमिगत कृत्रिम नहरें होती है, जिनका पानी जमीन की सतह से बहुत नजदीक होता है, जो सदैव गतिशील रहता है।
कनात का निर्माण सामान्यतः उस स्थान पर किया जाता है जहां पर सतह पर पानी नहीं पाया जाता। कनात को खोदकर बनाने के लिए विशेष प्रकार की दक्षता की आवश्यकता होती है। इसमें एक प्रकार की इंजीनियरिंग की जरूरत होती है जो अति प्राचीन काल में ईरान में विकसित हुई है। ईरान में ये काम पीढ़ियों से किया जाता रहा है। बहुत से परिवार ऐसे हैं जो कनात खोदने का काम पीढ़ियों से करते आ रहे हैं। कनात की खुदाई करने वाले को मुगनी कहा जाता है। मरुस्थलीय क्षेत्रों को पानी की आपूर्ति के अतिरिक्त कनात के माध्यम से पानी के अन्य कई प्रयोग किए जाते हैं। ईरान की बहुत सी कनात की आयु 5000 से 6000 साल मानी गई है। दूसरे शब्दों में ये कहा जा सकता है कि इसकी आयु ईरान की सभ्यता से संबंधित है। हालांकि कनात के आविष्कार को हजारों वर्षों का समय होने को आ रहा है, लेकिन आज भी ईरान के बहुत से क्षेत्रों, विशेषकर ग्रामीण क्षेत्रों में इसका प्रयोग हो रहा है।
ईरान के जल के बारे में शोध करने वाले एक फ्रांसीसी शोधकर्ता एच गोबलोट ने ईरान में 20 वर्ष गुजारे। उनके शोध का विषय कनात था। उन्होंने इस संबंध में संसार के कई क्षेत्रों की यात्राएं की थी। उन्होंने 500 वैज्ञानिक स्रोतों का अध्ययन करने के बाद कनात के बारे में एक किताब लिखी थी, जिसका शीर्षक था कनात, ईरान में पानी तक पहुंच की तकनीक। हालांकि चीन में भी कनात खोदने का काम किया जाता है, किंतु वहां पर यह काम मात्र 2 शताब्दियों से ही किया जा रहा है। सभी प्रमाण यह सिद्ध करते हैं कि पूरे विश्व में कनात की शैली का आविष्कार ईरानियों ने ही किया है। अपनी किताब में वे आगे लिखते हैं कि अरब में कनात पानी निकालने की कोई तकनीक नहीं थी, बल्कि यह काम खदान को खोदने से आरंभ हुआ था, जो बाद में इस रूप में सामने आया।
इतिहासकार, शोधकर्ता, पर्यटक और लेखकों ने जब कभी भी ईरान में पारंपरिक जल निकासी शैली का उल्लेख किया तो उन्होंने हमेशा ही ईरानी इंजीनियरों का उल्लेख किया है, जिन्होंने शताब्दियों पूर्व आश्चर्यचकित करने वाली जल निकासी व्यवस्था का आविष्कार किया। इस मुद्दे ने दुनिया के बहुत से पर्यटकों के ध्यान को अपनी ओर आकर्षित किया है। ईरान में काजार शासनकाल के अंतिम दौर में एक ब्रिटिश पर्यटक फ्रेडरिक रिचर्ड ने ईरान की यात्रा की थी। इस बारे में उनका कहना था कि ईरान में अद्भुत चीजें दिखाई देती हैं, जिनमें कनात सबसे अद्भुत और उल्लेखनीय है। ये ईरान से ही विशेष है, जिन्हें पश्चिम के पर्यटकों ने शायद कभी देखा ही नहीं था।
दुनिया के पर्यटकों में इसको जानने के संबंध में उत्सुकता बनी रही है कि कनात किस प्रकार से अस्तित्व में आई। एक फ्रांसीसी पर्यटक जीन चार्डिन ने सफवी काल में ईरान में होने वाले आविष्कारों के बारे में लिखा है। वे लिखते हैं कि ईरानी भूमिगत जल तक पहुंच के लिए पहाड़ों के आंचल में खुदाई करके कुएं बनाते थे। बाद में जब वे पानी तक पहुंच जाते थे तो इस पानी को नहर के रूप में कई शाखाओं में बांट दिया करते थे। इस प्रकार से वे पानी को अपनी जरूरत के लिए निचले स्तर तक पहुंचा दिया करते थे, जिससे पानी का बहाव बहुत ही अच्छा और तेज हो जाता था। दुनिया में कोई भी जाति ऐसी नहीं है जो ईरानियों की भांति पानी की बचत करती हो। भूमिगत नहरों को कभी कभी बहुत गहरा खोदा जाता है। मैंने लगभग 30 मीटर गहरी कनात देखी है। इसके बाद वे कहते हैं कि निश्चित रूप में विश्व में ऐसी कोई जाति नहीं है जो ईरानियों की भांति अपनी कुशलता और दक्षता से भूमिगत नहरों की खुदाई करती हो।
ये जानना बहुत कठिन है कि कनात कब अस्तित्व में आई होगी। इतिहास बताता है कि 1 शताब्दी ईसा पूर्व कुछ कबीले और जातियों ने ईरान के मरुस्थलीय क्षेत्रों की ओर पलायन किया। जिन क्षेत्रों में उन्होंने पलायन किया वहां पर जल की कमी थी। वे लोग ऐसे क्षेत्रों से आए थे जहां पर धरती की सतह पर पानी अधिक पाया जाता था। इन लोगों को खेती किसानी के लिए पानी की जरूरत थी, जबकि ईरान के पठारी क्षेत्रों में प्रचुर मात्रा में जल मौजूद नहीं था। ऐसे में उनके पास केवल एक ही रास्ता बचा था और वो ये था कि पहाड़ों में पैदा होने वाले झरनों और वहां के भूमिगत पानी पर वे निर्भर रहे। इस मार्ग की सबसे बड़ी बाधा छोटी छोटी मौसमी नदियां थीं, जो गर्मी के मौसम में सूख जाया करती थी। इसके बावजूद उन्हें ये बात पता चली कि जमीन की सतह के नीचे हमेशा पानी पाया जाता है। उन्होंने देखा कि खनन करने वालों ने खानों से धातुएं हासिल करने के लिए वहां पर गड्ढे खोद रखे थे। इन किसानों से खनिकों के साथ संपर्क स्थापित किया। किसानों ने खनिकों से मांग की कि वे अधिक जल की आपूर्ति के लिए अधिक सुरंगें खोदें। खनिकों ने किसानों की मांग को स्वीकार कर लिया। उनके लिए अधिक खनन करना कोई बहुत बड़ा काम नहीं था। इस प्रकार से किसानों ने उस जल का प्रयोग किया जिसकी खनिकों को कोई जरूरत नहीं थी। इस प्रकार से एक नई व्यवस्था की नींव पड़ी, जिसके अंतर्गत किसानों की आवश्यकता का पानी उपलब्ध होने लगा।
एक शिलालेख के अनुसार 714 वर्ष ईसा पूर्व आशुरी शासन श्रृंखला के दूसरे शासक सारगुन द्वितीय ने ईरान पर हमले के दौरान एक भूमिगत जल स्थानांतरण प्रणाली का पता लगाया था। उसके बेटे सना खरीब ने इस तकनीक से लाभ उठाते हुए तत्कालीन आधुनिक जल स्थानांतरण प्रणाली को नैनवा के इर्द गिर्द के क्षेत्रों तक पहुंचाया। 331 से लेकर 550 ईसा पूर्व तक, जिस दौरान ईरानियों की सत्ता सिंध से लेकर नील नदी तक फैली हुई थी, उस दौरान कनाट प्रणाली पूरे साम्राज्य में फैल चुकी थी। हकाम नशी काल के शासकों ने कनाट प्रणाली को विस्तृत करने और उसे फैलाने में महत्वपूर्ण भूमिका निभाई थी, जिसके परिणाम स्वरूप हजारों नई बस्तियां अस्तित्व में आई। उसके बाद से कनाट के निर्माण का काम मेसोपोटामिया से मेडिटेरियन सागर के तटीय क्षेत्रों में और वहां से दक्षिण विशेषकर मिस्र की ओर फैलता गया।
पूर्वी ईरान में कनात का निर्माण सबसे पहले अफगानिस्तान में हुआ और उसके बाद सिल्क रोड से होता हुआ यह चीन की ओर फैल गया। एक शताब्दी ईसा पूर्व से लेकर पहली शताब्दी के बीच में सीरिया और जॉर्डन में भी कनातों का निर्माण किया गया। ऐसा लगता है कि कनात बनाने की तकनीक बाद में उत्तर और पश्चिमी यूरोप में भी पहुंची। इसका कारण यह है कि लग्जमबर्ग के दूरस्थ क्षेत्रों में रोम की शैली की कनात के प्रमाण मिले हैं।
यह बात निश्चित रूप से कही जा सकती है कि कनात अर्थात भूमिगत जल के प्रयोग के तरीके का आविष्कार ईरानियों ने ही किया था। दो शताब्दी ईसा पूर्व के काल में भी कनात का उल्लेख मिलता है। पोलीब्यूस लिखता है कि जिस प्रकार से कनातों को तोड़कर अशकानियों की राजधानी हका तुम्पिलुस नगर तक एंटीयोकोस की प्रगति को रोकने के प्रयास किए गए थे। तो दोस्तों, इसी के साथ आज का कार्यक्रम यहीं पर समाप्त होता है। हमें इजाजत दें।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, हमारा ये प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे थे। कार्यक्रम के बारे में आपके विचारों और सुझावों की हमें प्रतीक्षा रहेगी। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir और व्हाट्सएप पर हमारा संपर्क नंबर नोट कर लीजिए 0098-9035065492। श्रोताओं, हमारी वेबसाइट है pastoday.ir/hi और इसी के साथ हमारी ये सभा यहीं पर संपन्न होती है। अगली मुलाकात तक अहमद अब्बास और अन्य साथियों को अनुमति दीजिए। खुदा हाफिज़।